بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھیوں کا سلام پہنچے ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ فتح کی 28ویں اور 29ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عبدالعزیز حسان۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا۔ محمد رسول اللہ، والذین معه اشد ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب الزرع ليغيظ بهم الكفار، وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، وہی وہ ایشور ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ اسے سبھی دھرموں پر پربھتو پردان کرے اور گواہی کے لیے تو اللہ ہی پریاپت ہے۔ محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول ہیں، اور جو لوگ ان کے ساتھ ہیں وہ کافروں کے لیے اتیانت کڑے اور آپس میں اتیانت دیالو ہیں۔ تم انہیں دیکھو گے کہ ایشور کے سمکش جھکے ہوئے اور نتمستک ہو کر اپنے پالنہار سے انوگرہ اور دیا و کرپا کے اچھک ہیں۔ اتیادھک سجدوں کے کارن ان کے چہروں پر سجدوں کے چن ہیں۔ ان کی یہی وشیشتہ توریت میں ہے اور ان کی یہی وشیشتہ انجیل میں ہے۔ جیسے کوئی کھیتی ہو جو پہلے اپنا انکر نکالے، پھر اسے سشکت بنائے، پھر وہ موٹی ہو جائے اور اپنے تنے پر سیدھی کھڑی ہو جائے، کہ جو کھیتی کرنے والوں کو بھانے لگے تاکہ ان کے مادھیم سے کافروں کو جلایا جائے، اور ان میں سے جو لوگ ایمان لائے اور اچھے کرم کرتے رہے ان سے اللہ نے کشما اور مہان پرتیفل کا وعدہ کیا ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ آج گروار ہے، تیر کی 17، ذی قعدہ کی 28 اور جولائی کی 8 تاریخ۔ شوتو، ہمارا یہ کاریکرم آپ شارٹ وی میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سب سے پہلے آپ صدا کی بھانتی دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ سنیں گے ساپتاہک کاریکرم آج کی بات اور سفل مہیلائیں۔ شروتاؤ، یہ تو تھی ہماری آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ دبئی کی جبل علی بندرگاہ پر بھیشن وسفوٹ ہوا ہے۔ تہران کا کہنا ہے کہ سلی سائٹ پرمانو ایندھن شانتی پورن لکشوں کے لیے ہے۔ سعودی عرب نے دعویٰ کیا ہے کہ ایران پرمانو ہتھیار بنانے کا پریاس کر رہا ہے۔ کورونا، ارتھ ویوستھا اور چین جیسے مدوں پر بڑی ناکامی، اور یو پی چناؤ کے مد نظر مودی سرکار میں اب تک کا سب سے بڑا پھیر بدل ہوا ہے۔ اور اب آپ مریم مہردادی اور محمد مہدی سے وستار سے سماچار سنیے۔
دبئی کی جبل علی بندرگاہ پر بھیشن وسفوٹ ہوا ہے، حالانکہ اس میں کسی طرح کے جانی نقصان کی کوئی خبر نہیں ہے۔ سنچار مادھیموں نے دبئی کے جبل علی بندرگاہ پر بھیشن وسفوٹ ہونے اور آگ لگنے کی سوچنا دی ہے، اور ساتھ ہی بتایا ہے کہ اس وسفوٹ میں کوئی جانی نقصان نہیں ہوا ہے۔ سماچار ایجنسی آناتولی نے بتایا ہے کہ گروار کی صبح جبل علی بندرگاہ پر ایک جہاز کے ایک کنٹین میں آگ لگ گئی۔ دوسرے سنچار مادھیموں نے بھی دبئی کے جبل علی بندرگاہ پر ایک ویاپارک جہاز میں بھیشن وسفوٹ کی سوچنا دی ہے، اور ابھی اس وسفوٹ کا کارن گیات نہیں ہے۔ سماچار ایجنسی ایروٹرس نے بھی پرتیاکش درشیوں کے حوالے سے دبئی کے جبل علی بندرگاہ میں بھیشن وسفوٹ کی سوچنا دی ہے۔ یہ وسفوٹ گروار کی صبح ایسی استھتی میں ہوا ہے جب سعودی عرب اور سنیکت عرب امارات کے بیچ تیل کے ادھک اتپادن اور نریات کو لے کر مت بھید گمبھیر ہو گئے ہیں۔ سابرین نیوز ایجنسی نے استھانی سوتروں کے حوالے سے بتایا ہے کہ دبئی کی جبل علی بندرگاہ کو نشانہ بنایا گیا ہے۔ ایک عراقی سوتر نے رپورٹ دی ہے کہ یہ وسفوٹ کلب ہاؤس کے نکٹ ہوا ہے۔ آرمبھک رپورٹیں اس بات کی سوچک ہیں کہ جبل علی بندرگاہ میں تیل بھنڈار کو لکش بنایا گیا ہے۔ گیات رہے کہ اس بندرگاہ پر امریکہ کی ایک ایئر بیس بھی ہے۔ سماچار ایجنسی ایسوسیٹڈ پریس نے بھی رپورٹ دی ہے کہ دبئی کی جبل علی بندرگاہ پر وسفوٹ میں اس شہر کے بہت سے مکان ہل گئے۔ سوتروں نے بتایا ہے کہ آگ بجھانے کے پریاس جاری ہیں۔
विदेश मंत्रालय के प्रवक्ता ने ब्रिटेन, फ्रांस और जर्मनी के विदेश मंत्रियों के बयान की प्रतिक्रिया में कहा है कि 20% शुद्धता वाले यूरेनियम से सिलिसाइड ईंधन सिर्फ शांतिपूर्ण लक्ष्य के लिए बनाया गया है। सईद खतीबजादे ने कहा कि सिलिसाइड ईंधन को तेहरान रिसर्च रिएक्टर में इस्तेमाल के लिए बनाया गया है और इस विषय की सूचना IAEA को दे दी है। उन्होंने कहा कि इन देशों के दावों के विपरीत ये ईंधन सिर्फ शांतिपूर्ण उद्देश्य, दवा और मानवीय काम में इस्तेमाल होगा। सईद खतीबजादे ने कहा कि सिलिसाइड ईंधन का उत्पादन सेफगार्ड और अप्रसार की प्रतिबद्धताओं के खिलाफ नहीं है। विदेश मंत्रालय के प्रवक्ता ने कहा कि ये देश ऐसी हालत में ईरान की कार्रवाई को JCPOA के खिलाफ मान रहे हैं कि खुद इन देशों ने JCPOA के तहत अपने वचन को पूरा करने में सिर्फ जबानी बातें की हैं और अमेरिका के अन्यायपूर्ण दबाव व गैर कानूनी पाबंदियों में उसका साथ दे रहे हैं।
परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी IAEA में सऊदी अरब के राजदूत ने निराधार आरोप लगाते हुए दावा किया है कि तेहरान परमाणु बम बनाने का प्रयास कर रहा है। ईरान ने सऊदी अरब के साथ संबंधों को बेहतर बनाने और मतभेदों के समाधान के लिए प्रक्रिया शुरू कर रखी है, लेकिन इसके बावजूद सऊदी अरब तेहरान के खिलाफ निराधार दावों को जारी रखे हुए। परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी में सऊदी अरब के प्रतिनिधि के कार्यालय ने ईरान द्वारा सिलिसाइड ईंधन उत्पादन करने के फैसले की प्रतिक्रिया में आज गुरुवार को कहा कि तेहरान द्वारा 20% यूरेनियम का संवर्धन चिंताजनक है और हम सिलिसाइड ईंधन के लिए 20% यूरेनियम के संवर्धन के लिए ईरान के वास्तविक लक्ष्य के बारे में चिंतित हैं। इस रिपोर्ट के अनुसार IAEA में सऊदी अरब के कार्यालय ने दावा किया है कि नियत और लक्ष्य परमाणु हथियारों की प्राप्ति हेतु ईरान के प्रयासों की पुष्टि करते हैं और तेहरान के तनावजनक प्रयास हर वार्ता के रास्ते में बाधा बने हैं और विश्वासों के संदेह में वृद्धि हो गई है। अमेरिका ने भी सिलिसाइड ईंधन उत्पादित करने हेतु ईरान के निर्णय पर चिंता जताई है और कहा है कि ईरान और अमेरिका के बीच डिप्लोमेसी का रास्ता यथावत खुला हुआ है। परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी ने ईरानी राजदूत काजिम गरीबाबादी ने आज गुरुवार को सऊदी अरब के इन निराधार दावों की प्रतिक्रिया में ट्वीट करके कहा है कि सऊदी अरब के परमाणु कार्यक्रम को सत्यापित करने के संबंध में IAEA के पास न्यूनतम अधिकार व संभावना तक नहीं है। ज्ञात रहे कि पश्चिम एशिया में केवल इसराइल के पास 200 से अधिक परमाणु वॉरहेड्स हैं और वो क्षेत्र की सुरक्षा के लिए गंभीर खतरा है, लेकिन सऊदी अरब ने कभी भी उस पर चिंता नहीं जताई। सऊदी अरब ने ईरान के शांतिपूर्ण परमाणु कार्यक्रम पर चिंता जताई है, जबकि IAEA ने अपनी कई रिपोर्टों में ईरान के परमाणु कार्यक्रम के शांतिपूर्ण होने की पुष्टि की है और अब तक एक भी ऐसा कोई प्रमाण नहीं मिला है जिससे ये सिद्ध होता हो कि ईरान का परमाणु कार्यक्रम शांतिपूर्ण नहीं है।
वियना में अंतर्राष्ट्रीय संगठनों में ईरान के स्थायी प्रतिनिधि व दूत ने कहा है कि इस्लामी गणतंत्र ईरान अपनी तकनीकी जरूरतों के हिसाब से आगे बढ़ेगा, न कि दूसरों की नजरें करम के इंतजार में रहेगा। काजिम गरीबाबादी ने सिलिसाइड ईंधन के उत्पादन पर कुछ देशों की ओर से मचाई जा रही हायतोबा पर पत्रकारों के बीच ये बात कही। उन्होंने कहा कि थोड़ी सी मात्रा में यूरेनियम मेटल के उत्पादन पर JCPOA के कुछ देशों की दिखावटी चिंता अस्वीकार्य है और इस्लामी गणतंत्र ईरान जिस क्षेत्र से संबंधित तकनीकी ज्ञान रखता है उसमें अपनी जरूरतों के तहत आगे बढ़ेगा, न कि दूसरों की नज़र करम पर। काजिम गरीबाबादी ने इस बात का जिक्र करते हुए कि तेहरान रिसर्च रिएक्टर में इस्तेमाल होने वाला ईंधन आम ईंधन है जो 20% एनिश्ड यूरेनियम से बनाए हैं। कहा कि इस ईंधन की 20% एनरिच्ड यूरेनियम से सिलिसाइड ईंधन के रूप में 29 से रेडियो आइसोटोप दवा का उत्पादन क्वालिटी और क्वांटिटी दोनों लिहाज से बेहतर हो जाएगा।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। अफगान संकट के समाधान के लिए तेहरान में तालिबान और अफगान सरकार के बीच होने वाली वार्ता समाप्त तो हो गई है। ये वार्ता बुधवार से तेहरान में हो रही थी जो आज समाप्त हो गई और कुछ बिंदुओं के संबंध में दोनों पक्षों के बीच सहमति बन गई है। तेहरान में होने वाली बैठक की समाप्ति पर दोनों पक्षों में इस बात पर सहमत बनी है कि युद्ध अफगान संकट का समाधान नहीं है और राजनीतिक रास्तों से अफगान संकट के समाधान के लिए सबको प्रयास करना चाहिए। इसी तरह दोनों पक्षों के मध्य इस बात पर सहमत बनी है कि जिन हमलों के कारण लोगों के घरों, कार्यालयों, मस्जिदों, अस्पतालों और सार्वजनिक स्थलों को क्षति पहुंची है, उसके जिम्मेदारों को दंडित किया जाएगा। तेहरान में होने वाली बैठक की समाप्ति पर इस प्रकार के हमलों की भर्त्सना भी की गई है। ज्ञात रहे कि अफगान सरकार और तालिबान के बीच वार्ता बुधवार से तेहरान में ईरान के विदेश मंत्री मोहम्मद जवाद जरीफ के भाषण से आरंभ हुई थी, जो आज समाप्त हो गई।
अफगान फौजियों ने देश के बादगिस प्रांत के केंद्र के कुछ भाग को तालिबान के वजूद से पाक कर दिया है। ताजा रिपोर्ट के मुताबिक बादगिस प्रांत के केंद्र किले नौ शहर के कई इलाकों से तालिबान को मार भगाया गया। काबुल से संवाददाता के मुताबिक बुधवार को बादगिस प्रांत के केंद्र किले नौ पर तालिबान के हमले, शहर के कई केंद्रों पर कब्जे और कैदियों की रिहाई के बाद अफगान रक्षा मंत्रालय ने बुधवार को ही किले नौ शहर के सरकारी केंद्रों से तालिबान को मार भगाने की सूचना दी।
तुर्की ने सीरिया के विद्रोही गुटों का आह्वान किया है कि वे अपने 2000 लड़ाकों को अफगानिस्तान भेज दें। यह ऐसी स्थिति में है जब तुर्की काबुल हवाई अड्डे की सुरक्षा के बहाने अफगानिस्तान में अपनी उपस्थिति का प्रयास कर रहा है। रूसियल योम ने रिपोर्ट दी है कि तुर्की ने सीरियाई विद्रोहियों का आह्वान किया है कि वे अपने 2000 लड़ाकों को अफगानिस्तान भेज दें। इस रूसी पत्रिका ने लिखा है कि सीरियाई सरकार के विद्रोही गुटों के सरगनाओं द्वारा इस सूचना की पुष्टि इस बात की सूचक है कि तुर्की की इंटेलिजेंस MIT के अफसरों और सीरिया के विद्रोही गुटों के सरगनाओं ने अपने लड़ाकों को अफगानिस्तान भेजने के लिए एक दूसरे से मुलाकात की है।
नरेंद्र मोदी की सरकार ने बुधवार को कैबिनेट में किसी भी सरकार की तुलना में अब तक का सबसे बड़ा फेरबदल करते हुए 36 नए चेहरों को शामिल किया है। बुधवार को शपथ ग्रहण से कुछ घंटे पहले ही मोदी सरकार के स्वास्थ्य, शिक्षा, पर्यावरण और सूचना एवं प्रौद्योगिकी मंत्रियों ने इस्तीफे दे दिए थे। मोदी सरकार के कुल 12 मंत्रियों को पद से हटाया गया है। मिनिमम गवर्नमेंट और मैक्सिमम गवर्नेंस का नारा देने वाले प्रधानमंत्री नरेंद्र मोदी की सरकार में 36 नए मंत्री शामिल किए गए हैं। मोदी के दूसरे कार्यकाल का यह पहला मंत्रिमंडल विस्तार है। इसमें कुल 43 मंत्री शामिल किए गए हैं, जिनमें से 15 को कैबिनेट मंत्री पद की शपथ दिलाई गई है।
इस्लामी देशों के संगठन OIC ने कश्मीर और भारत में मुसलमानों की स्थिति का मुद्दा उठाया है। रियाज में 5 जुलाई को भारतीय राजदूत औसफ सईद की OIC के कार्यकारी प्रमुख यूसुफ अल उस्मैन के साथ मुलाकात हुई, जिसमें OIC के कार्यकारी प्रमुख ने भारतीय मुसलमानों के मुद्दे को उठाया और जम्मू कश्मीर में एक प्रतिनिधिमंडल भेजने का प्रस्ताव दिया। इसी तरह OIC के कार्यकारी प्रमुख ने भारत और पाकिस्तान के बीच बैठक की भी अपील की।
इराक की राजधानी बगदाद में अमरीकी दूतावास पर एक बार फिर रॉकेट से हमला हुआ। संवाददाता के मुताबिक इराकी सूत्रों ने बुधवार की रात कहा कि बगदाद के अल खजरा इलाके में अमरीकी एम्बेसी पर कैटुशा रॉकेट से हमला हुआ, जिसे इस दूतावास पर लगे रक्षा सिस्टम ने रोकने की कोशिश की। इराकी पुलिस की मीडिया सेल ने बताया कि एक गुट ने 3 कैटुशा रॉकेट से बगदाद के ग्रीन जोन में स्थित अमरीकी दूतावास को निशाना बनाया। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा में आपका स्वागत है। मैं हूं अख्तर रिजवी। हमारी आज के चर्चा के विषय हैं इराक में अमरीकी सैन्य छावनी पर फिर हमला, तालिबान के बढ़ते कदम, ٹرمپ کی خاموشی اور بھارت کے کیندریہ منتری منڈل میں وستار.
پردھان منتری جی کا وژن ریلوے کے لیے.
تو پہلے عراق میں امریکی سینک چھاؤنی پر حملے کا وشے. عراق میں شہید ابو مہدی المہندس کے خون کا بدلہ لینے والے ایک نئے گٹ نے امریکہ کی سینک چھاونی عین الاسد پر 14 میزائلوں سے حملہ کیا ہے. بغداد سے آئی آر آئی بی کے لیے جلال خالدی کی رپورٹ, ساتھی محمد علی قمی کی زبانی.
یہ امریکی سینک چھاونی عین الاسد کی ہوائی جہاز سے لی گئی فوٹو ہے. یہ چھاونی بغداد سے 237 کلومیٹر دور استھت ہے. اس چھاونی پر بدھوار کی شام ایک عراقی گٹ نے 14 میزائلوں سے بھیشن حملہ کیا. اس حملے کی ذمہ داری ابو مہدی المہندس کے خون کا بدلہ لینے والے نامک گروپ نے سویکار کی ہے. ان حملوں کو روکنے میں امریکہ کا ایئر ڈیفنس سسٹم بری طرح ناکام رہا ہے. اس حملے کے بعد امریکیوں نے بغداد کے اپ نگری کھیتر البغدادی پر بمباری کی. ہم اس حملے کی جس میں عام ناگرکوں کو نشانہ بنایا گیا بھرتسنا کرتے ہیں. ان حملوں میں البغدادی شہر کے آس پاس 50 گھروں کو نقصان پہنچا. عراق میں امریکی سینا کے پروکتا نے اس حملے کی پشٹی کی اور کہا کہ عین الاسد چھاونی پر 14 میزائل لگے ہیں. اس حملے میں 2 سے 3 سینک گھائل ہوئے ہیں اور حملے کی گہن جانچ کی جا رہی ہے اور حملے کی جانچ کا اعلان بعد میں کیا جائے گا. منگلوار کو بھی اگیار گٹ نے عراقی کردستان کھیتر کے اربیل شہر میں امریکی سینا کے ٹھکانے پر راکٹ اور ڈرون سے حملے کیے تھے. ایسا لگتا ہے کہ امریکہ اپنے سینکوں کو عراق سے نکالنے کے لیے عراقی سنسد دوارا پاس کیے گئے پرستاؤ کا ویروھ کر رہا ہے, جس کی وجہ سے اب عراقی ناگرکوں نے خود امریکہ کو جواب دینے کی ٹھان لی ہے, وہ بھی جن پرتیرودھ کے نئے مورچے کے روپ میں, جس کا لکش عراق کی دھرتی سے امریکی سینکوں کی غیر قانونی اپستھتی کو ختم کرنا ہے. بغداد سے آئی آر آئی بی کے لیے جلال خالدی کی رپورٹ.
افغانستان کے حالات دن پرتی دن بگڑتے جا رہے ہیں. 2 مہینے کے دوران بہت سے ضلعوں پر طالبان نے قبضہ کر لیا ہے, جبکہ کئی جگہوں پر سینا اور طالبان کے بیچ بھیشن جھڑپیں ہو رہی ہیں. کابل سے آئی آر آئی بی کے لیے بہنام یزدانی کی رپورٹ, ساتھی حسن عباس کی زبانی.
حالیہ 2 مہینوں کے دوران افغانستان کے بہت سے شہروں پر طالبان نے قبضہ کر لیا اور طالبان پہلی بار 34 شہروں میں سے ایک کے کیندر میں داخل ہوئے. یہ قلعہ نو شہر کا کیندر ہے اور یہ ترکمنستان کی سیما سے ملا ہوا ہے. اس شہر کے کیندر میں داخل ہوتے ہی سرکشا بلوں اور طالبان کے بیچ بھیشن جھڑپیں شروع ہو گئیں. طالبان بادغیز پرانت کے سبھی شہروں و ضلعوں پر قبضہ کرنے کے بعد اس پرانت کے کیندر میں داخل ہوئے. طالبان نے اس پرانت پر 3 طرف سے حملہ کیا تھا. طالبان نے بہت ہی تیزی سے بادغیز پرانت کی اور پرگتی کی. بتایا جاتا ہے کہ یہ ویڈیو بادغیز پرانت کے کیندریہ جیل کا ہے. طالبان نے اس شہر کی جیل پر حملہ کیا اور قیدی اس جیل سے بھاگ رہے ہیں. اس ویڈیو میں بادغیز پرانت کے گورنر, جو خود ہتھیار اٹھا چکے ہیں, لوگوں کو امید بدھا رہے ہیں. ہم جنتا کو یہ وشواس دلاتے ہیں کہ ہمارے سشستر بل اور سوئم سیوی بل کے جوان ان کی ہر قیمت پر رکشا کریں گے. افغان سرکار نے طالبان کے قلعہ نو شہر میں داخل ہوتے ہی اپنے وشیش سینیہ بلوں کو اس شہر کی اور روانہ کر دیا. افغانستان کے رکشا منترالے نے گھوشنا کی ہے کہ وشیش بلوں کے داخل ہوتے ہی شہر کی انیک سرکاری عمارتوں سے طالبان کو کھدیڑ دیا گیا اور جھڑپوں میں طالبان کو بہت ادھک نقصان پہنچا. دشمن ابھی چھپ گیا ہے. ہم شہر کو پوری طرح سے نینترن میں لینے کی کوشش کر رہے ہیں. منگلوار کو پہلی بار افغانستان کے ودیش منتری نے آدھیکارک روپ سے پشٹی کی کہ طالبان نے 80 ضلعوں پر قبضہ کر لیا ہے. اتمر کا کہنا ہے کہ ان ضلعوں میں سے کچھ پر تو طالبان نے جھڑپ کے بنا ہی قبضہ کر لیا ہے. ادھر طالبان کا کہنا ہے کہ اس دوران 150 سے ادھک ضلعوں پر اس کا نینترن ہو چکا ہے. افغانستان کے راشٹرپتی نے اپنے تازہ بیان میں دیش میں جاری جھڑپوں کی اور سنکیت کرتے ہوئے کہا کہ طالبان سے کوئی سمجھوتا نہیں ہوگا. سرکار طالبان کے آگے کبھی بھی نہیں جھکے گی.
طالبان فکر کے تسلیمی
پچھلے 24 گھنٹوں کے دوران بادغیز پرانت پر طالبان کے حملے کے علاوہ کم سے کم 3 ضلعوں پر طالبان کا نینترن ہو گیا. افغانستان میں جھڑپوں سے سب سے زیادہ نقصان عام ناگرکوں کو ہو رہا ہے. افغانستان کے سواستھ منترالے کے انوسار پچھلے مہینے کے دوران لگ بھگ 300 عام ناگرک جھڑپوں میں مارے گئے اور لگ بھگ 4,500 لوگ گھائل ہوئے. بہنام یزدانی, آئی آر آئی بی نیوز, کابل۔
رپورٹوں سے پتا چلتا ہے کہ ان دنوں ٹرمپ ٹاور میں زیادہ سمے گزار رہے ہیں۔ مینہٹن میں استھت ٹرمپ ٹاور کے بارے میں کہا جا رہا ہے کہ پورو راشٹرپتی ڈونلڈ ٹرمپ وہاں رہ کر حساب کتاب دیکھ رہے ہیں۔ نیو یارک سے اے آر آئی بی کے لیے کامران نجف زادے کی رپورٹ، ساتھی سید میسم کی زبانی۔
ٹرمپ کی دنیا میں اگر یوزر و پاسورڈ نہ ہو اور دوسروں کی آواز سنائی نہ دے تو یہ اسہنیہ ہے، لیکن کوئی چارہ بھی نہیں ہے۔ وہ فیس بک اور ٹویٹر کی شکایت کرنا چاہتے تھے کہ کیوں انہیں سینسر کیا، لیکن ان کے بھی اپنے ترک ہیں کہ کیوں کانگریس پر حملے میں لپت تھے۔ یہ امریکہ کے خلاف ودروہ ہے۔ واشنگٹن میں سبھی لوگ یدپی بھول جائیں، لیکن پرتینیدھی سبھا کی پرمکھ نینسی پیلوسی یہ مدعا چھوڑنے والی نہیں ہے۔ چھ مہینے گزر گئے اور اب جانچ کمیٹی کا گٹھن ہو چکا ہے۔ جب سے انہوں نے بتایا کہ 2024 میں راشٹرپتی پد کے لیے کھڑے ہوں گے، ان کے ایک سمرتھک کو ہتھکڑی لگا کر نیالیہ کے سمکش پیش کیا گیا۔
فارمر پریزیڈنٹ ڈونلڈ ٹرمپس کمپنی الانگ ود دی آرگنائزیشنز لانگ
ٹرمپ سنستھا پر 15 سال سے ٹیکس نہ دینے کا آروپ لگا ہے، اور یہ امریکی فیڈرل کے اٹارنی جنرل کا آدیش ہے۔ یہ مینہٹن میں ٹرمپ ٹاور ہے۔ امریکہ کے پورو راشٹرپتی اس بات کو پراتھمکتا دیتے ہیں کہ ان دنوں گولف کھیلنے کے بجائے یہاں پر رہ کر حساب کتاب دیکھیں۔ کامران نجف زادے، IRIB نیوز، نیو یارک۔
اور اب رخ کرتے ہیں بھارت کا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
بھارت کے کیندریہ کیبنٹ کے وستار کے تحت 43 نیتاؤں نے بدھوار کو پد اور گوپنیتا کی شپتھ لی۔ بھارت کے نئے ریل اور آئی ٹی منتری اشونی ویشنو نے کہا ہے کہ جو بھی بھارت کا ناگرک ہے اور جو بھی بھارت میں رہتا ہے اسے یہاں کے قانون ماننے پڑیں گے۔ وستارت رپورٹ کے ساتھ نئی دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
مودی سرکار کے منتری منڈل کا وستار ہو چکا ہے اور پردھان منتری نے اپنی ٹیم میں کل 43 نئے منتریوں کو شامل کیا ہے۔ ان میں 36 نئے منتری ہیں اور 7 منتریوں کی پدونتی کی گئی ہے۔ انیک منتریوں نے آج اپنا پد بھار سنبھال لیا۔ 12 منتریوں نے تیاگ پتر دیے ہیں، جن میں روی شنکر پرساد، ہرش وردھن اور پرکاش جاوڑیکر کے نام شامل ہیں۔ الگ الگ راجیوں سے نئے چہروں کو آگے لایا گیا ہے۔ 2019 میں نریندر مودی سرکار کے دوبارہ ستہ میں آنے کے بعد منتری منڈل میں یہ پہلا وستار اور پھیر بدل کیا گیا ہے۔ کیندری منتری امیت شاہ کو گرہ منترالے کے اترکت سہکاریتا منترالے کا اترکت پربھار سونپا گیا ہے۔ منسوخ منڈاویا کو دیش کا نیا سواستھ منتری بنایا گیا ہے۔ جیوتیرادتیہ سندھیا کو ناگرک اڈین منترالے کا کاریبھار سونپا گیا ہے، جبکہ ہردیپ سنگھ پوری کو ناگرک اڈین منترالے سے ہٹا کر پیٹرولیم اور شہری وکاس منترالے کی ذمہ داری سونپی گئی ہے۔ ارجن منڈا جن جاتیہ معاملوں کے منتری ہیں، کرن رجوجو قانون منتری بنائے گئے ہیں، جبکہ اجے بھٹ کو ریل اور آئی ٹی منتری بنایا گیا ہے۔
پردھان منتری جی کا ویژن ریلوے کے لیے جیسے جن جن تک ٹرانسفارم ہو لوگوں کی لائف، ایک عام آدمی، ایک غریب، ایک ونچت، ایک کسان، پچھڑے سے پچھڑے ویکتی کو بھی ریلوے کے بینیفٹ ملے، ایسا ان کا بڑا ویژن ہے، تو اس ویژن کے لیے میں کام کروں گا۔
پیوش گوئل کو کپڑا اور کھادیہ اور اپبھوکتا معاملے کا प्रभार सौंपा गया है, जबकि पोखरियाल के स्थान पर धर्मेंद्र प्रधान को शिक्षा और कौशल मंत्रालय का पदभार दिया गया है। अनुराग ठाकुर खेल मंत्री होंगे, जिन्हें सूचना एवं प्रसारण मंत्रालय की भी जिम्मेदारी सौंपी गई है। गिरिराज सिंह को ग्रामीण विकास मंत्रालय, LJP नेता पशुपति नाथ पारस को खाद्य प्रसंस्करण उद्योग और भूपेंद्र यादव को पर्यावरण के साथ साथ श्रम मंत्रालय की जिम्मेदारी भी सौंपी गई है। मोदी कैबिनेट में मंत्रियों की कुल संख्या 78 हो गई है। टीकाकारों का कहना है कि प्रधानमंत्री नरेंद्र मोदी ने ऐसा करके सामाजिक और क्षेत्रीय संतुलन बनाए रखने की कोशिश की है और आगामी विधानसभा चुनावों के लिए पार्टी की जीत की पृष्ठभूमि भी तैयार करने का प्रयास किया है। सपा प्रमुख अखिलेश यादव ने ट्वीट संदेश में कहा कि बड़ी संख्या में मंत्री या मंत्रालय बदलने से भाजपा सरकार ने खुद स्वीकार कर लिया है कि वे हर क्षेत्र में नाकाम रही है। उन्होंने कहा कि जरूरत केवल डिब्बे नहीं पूरी ट्रेन बदलने की है। उन्होंने कहा कि भाजपा सरकार चलाने का नैतिक अधिकार खो चुकी है और देश प्रदेश में बदलाव की लहर है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ। दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारी आज के इस सभा के अंत में आप सुनेंगे कार्यक्रम सफल महिलाएं, किंतु उससे पहले प्रस्तुत है कार्यक्रम आज की बात।
आज की बात।
दोस्तों, कार्यक्रम आज की बात में आपका स्वागत है। मैं हूं मोहम्मद अली कुम्मी। आज हम बात करेंगे हिंदू मुस्लिम एकता के विषय पर भारत के राष्ट्रीय स्वयंसेवक संघ के प्रमुख मोहन भागवत के बयान की। RSS या राष्ट्रीय स्वयंसेवक संघ के प्रमुख मोहन भागवत ने 4 जुलाई को एक कार्यक्रम में कहा कि सभी भारतीयों का DNA एक है, चाहे वो हिंदू हो या फिर मुस्लिम।
हम समान पूर्वजों के वंशज हैं, ये विज्ञान से भी सिद्ध हो चुका है। 40,000 साल पूर्व से हम भारत के सब लोगों का DNA, सब लोगों का सिर्फ वह DNA समान है। इस आधार पर आरूढ़ होकर हम जब विचार करते हैं तो मन में अपना बनाता ही है। उस अपने मन के आधार पर एकता होती है, राजनीति के आधार पर नहीं होती, और संघ पहले से ऐसा मानता है। ये जो संघ के बारे में अपने देश के तथाकथित अल्पसंख्यकों को, तथाकथित मैं इसलिए कह रहा हूं कि वो एक ही समाज के, हमारे ही समाज के हमारे अपने भाई है, ये वास्तविकता है। और कभी भी भाषा, पंथ, प्रांत, संप्रदाय, धर्म के नाम पर हमने किसी को कम या ज्यादा नहीं कहा। उन तथाकथित अल्पसंख्यकों के मन में ये डर भरा गया है कि संघ वाले तुमको खा जाएंगे। दूसरा एक डर लगता है कि हिंदू मेजॉरिटी देश में आप रहोगे तो आपका इस्लाम चला जाएगा, ये भी बताया जाता है। अन्य किसी देश में ऐसा होता होगा, मेजॉरिटी माइनॉरिटी होगा, हमारे यहां ऐसा नहीं है। हमारे यहां जो जो आया है वो आज भी मौजूद है, किसी भी कारण आया हो, लेकिन आया है और रहा है तो मौजूद है।
मोहन भागवत ने कहा कि यदि कोई हिंदू कहता है कि मुसलमान यहां नहीं रह सकता है तो वो हिंदू नहीं है। भागवत ने कहा कि गाय एक पवित्र जानवर है, लेकिन जो इसके नाम पर दूसरों को मार रहे हैं وہ ہندوتو کے خلاف ہیں۔ ایسے معاملوں میں قانون کو اپنا کام کرنا چاہیے۔ اس کے علاوہ موہن بھاگوت نے کہا تھا کہ سبھی بھارتیوں کا ڈی این اے ایک ہے، چاہے وہ کسی بھی دھرم کا ہو۔
ہندو مسلمان ایکتا، ہمارا تو وچار ایسا ہے کہ یہ شبد ہی بڑا بھرامک ہے۔ اتنے دیوی دیوتا ہے اور اتنے آ رہے نئے نئے، اگلے چناؤں کے لیے مسلمانوں کے ووٹ پانے کا بھی پریاس نہیں ہے، کیونکہ ہم اس راجنیتی میں نہیں پڑتے۔ کوئی ہندو ورچسو کی بات نہیں کر سکتا، کوئی مسلم ورچسو کی بات نہیں کر سکتا، بھارت ورچسو کی بات سب کو کرنی چاہیے۔ ہم بھارت کے سب لوگوں کا ڈی این اے، سب لوگوں کا نربواہ ڈی این اے سمان ہے کہ اگر ہندو کہتے کہ یہاں ایک بھی مسلمان نہیں رہنا چاہیے تو ہندو ہندو نہیں رہے گا۔ لنچنگ کرنے والے یہ ہندوتو کے خلاف جا رہے ہیں۔
بھاگوت کے اس بیان پر بڑے پیمانے پر ٹپنی آئی۔ بہوجن سماج پارٹی کی سپریمو مایاوتی نے طنز کرتے ہوئے کہا کہ منہ میں رام، بغل میں چھری۔
بی ایس پی ان کی غلط و سنکیرن نیتیوں کی سرو دھرم و سرو سماج کے ویاپک ہت میں ہمیشہ ہی کھل کر ورودھ کرتی رہی ہے۔ کہنے کا تاتپریہ یہ ہے کہ کل ملا کر آر ایس ایس کے سہیوگ و سمرتھن کے بنا بی جے پی کا استتو کچھ بھی نہیں ہے۔ پھر بھی آر ایس ایس اپنی کہی گئی باتوں کو بی جے پی و ان کی سرکاروں سے لاگو کیوں نہیں کروا پا رہی ہے، یہاں یہ بھی گمبھیرتا سے سوچنے کی بات ہے۔ اس لیے اس سے یہ سپشٹ ہوتا ہے کہ آر ایس ایس کی کتھنی و کرنی میں کافی زمین آسمان کا انتر ہے، خاص کر جاتی واد، سمپردائک و دھارمکتا آدی کے معاملے میں یہ لوگ جو کہتے ہیں کرتے ٹھیک اس کا الٹا ہے، جو یہ سبھی کو معلوم ہے۔ سنکشیپ میں اب میرا یہی کہنا ہے کہ آر ایس ایس پرمکھ کا تازہ بیان واستو میں لوگوں کو نہ کیول اوشوسنیہ لگتا ہے بلکہ منہ میں رام، بغل میں چھری ہی زیادہ لگتا ہے۔ ایسے میں سوبھاوک طور پر جب تک آر ایس ایس، بی جے پی اینڈ کمپنی و ان کی سرکاروں کی سنکیرن سوچ و کاریہ شیلی آدی میں صحیح سرو سماج ہتے سے سمویدھانک پریورتن نہیں آئے گا، تو تب تک ان کی باتوں پر خاص کر مسلم سماج دوارا وشواس کرنا بہت مشکل لگتا ہے۔
اے آئی ایم آئی ایم پرمکھ اسد الدین اویسی نے کئی ٹویٹ کر موہن بھاگوت پر پلٹوار کیا۔ اویسی نے کہا کہ آصف کو مارنے والوں کے سمرتھن میں مہا پنچایت بلائی جاتی ہے، جہاں بھاجپا کا پروکتا پوچھتا ہے کہ کیا ہم مرڈر بھی نہیں کر سکتے۔ کائرتا، ہنسا اور قتل کرنا گوڈسے کی ہندوتو والی سوچ کا اٹوٹ حصہ ہے۔ مسلمانوں کی لنچنگ بھی اسی سوچ کا نتیجہ ہے۔ پورو کیندری منتری اور کانگریس نیتا دگ وجے سنگھ نے اس مسئلے پر موہن بھاگوت پر تیکھا وار کیا۔ دگ وجے سنگھ نے اپنے ٹویٹ میں لکھا کہ موہن بھاگوت جی، یہ وچار کیا آپ اپنے ششیوں، پرچارکوں، وشو ہندو پریشد، بجرنگ دل کارکرتاؤں کو بھی دیں گے؟ کیا یہ شکشا آپ مودی، شاہ جی و بھاجپا مکھیہ منتری کو بھی دیں گے؟ یدی آپ اپنے ویکت کیے گئے وچاروں کے پرتی ایماندار ہیں تو بھاجپا میں وہ سب نیتا جنہوں نے نردوش مسلمانوں کو پرتاڑت کیا ہے، انہیں ان کے پدوں سے تتکال ہٹانے کا نردیش دیں۔ دگ وجے سنگھ نے لکھا کہ شروعات نریندر مودی و یوگی آدتیہ ناتھ سے کریں۔ مجھے معلوم ہے آپ نہیں کریں گے، کیونکہ آپ کی کتھنی اور کرنی میں انتر ہے۔ آپ نے صحیح کہا ہے کہ ہم پہلے بھارتی ہیں، لیکن حضور اپنے ششیوں کو تو پہلے سمجھائیے، وہ مجھے کئی بار پاکستان جانے کی صلاح دے چکے ہیں۔ وپکشی پارٹیوں کی اور سے آ رہی ٹپڑیوں کا جواب دینے کے لیے بی جے پی نیتا اور کیندریہ منتری مختار عباس نقوی نے کہا کہ بھارت کا رہنے والا ہوں، بھارت کی بات سناتا ہوں، جو اس مٹی میں پیدا ہوا ہے اس کا ڈی این اے الگ کہاں سے ہو جائے گا؟
دیکھیے دگوجے جی سے لے کر کے اویسی صاحب تک اور ایک لمبی شرنکھلا ہے اس گمراہی گینگ کی. اس گمراہی گینگ کا جو ہے وہ دانا پانی اور کھانا پینا اور دال روٹی کیول جو ہے وہ سنگ کو سنگ کی بیشنگ سے چلتا تھا, سنگ کو بدنام کرنے سے چلتا تھا. اب وہ ساری دکانیں بند ہونے کی استھتی میں کھڑی ہو رہی ہیں. اور دوسری چیز یہ کہ کس نے کیا ہندو مسلمان بھیا, کس نے کہا کہ چاہے وہ مودی جی کی سرکار ہو, چاہے اس سے پہلے اٹل جی کی سرکار رہی ہو, چاہے دیش کے 70-75% راجیوں میں بھارتی جنتا پارٹی اور ان کے ساتھیوں کی سرکار ہو, کہاں پہ کیا؟ یہ سماویشی سوچ کی جو جننی ہے اس جننی کو جو ہے وہ آپ نقصان پہنچانے کی کوشش کرتے رہے اور آپ ایکسپوز ہو رہے ہیں.
این سی پی نیتا نواب ملک نے بھی موہن بھاگوت کے بیان پر پرتکریا دی ہے. نواب ملک نے کہا کہ کبھی ورن ویوستھا میں وشواس رکھنے والا شخص اگر دھرم کی حدوں کو توڑنا چاہتا ہے تو یہ اچھی بات ہے. انہوں نے کہا اگر بھاگوت جی کا ہردے بدل رہا ہے تو ہم اس کا سواگت کرتے ہیں.
سنگ پریوار ہمیشہ سے ورن ویوستھا میں وشواس کرنے والا سنگٹن ہے. گولورکر گرو جی یہ ورن ویوستھا میں وشواس کرنے والی نیتی کے جنک رہے ہیں اور ہمیشہ سے سنگھ ورن ویوستھا میں وشواس رکھتا ہے. ایک دھرم کے بھیتر بھی الگ الگ ویوستھائیں ہیں, اس کا وشواس رکھنے والا سنگٹھن اگر دھرم کی حدوں کو توڑنا چاہتا ہے تو یہ اچھی بات ہے. صرف جوانی جمع خرچ کرنے سے نہیں چلے گا, اس کے بعد اگر کوئی سنگھ کا نیتا بھارتی جنتا پارٹی کا نیتا اس طرح کا بیان دے اور اس پہ کاروائی ہو تو ہمیں لگے گا کہ کہیں نہ کہیں ان کا ہردے بدل رہا ہے, ورنہ منہ میں رام بغل میں چھری والی نیتی اگر ہوگی تو آنے والے دنوں میں اس کو بھی جنتا دیکھے گی.
वरिष्ठ मुस्लिम धर्मगुरु खालिद रशीद फिरंगी महली का कहना कि मोहन भागवत का बयान महत्वपूर्ण है, लेकिन यह जरूरी है कि मोहन भागवत की बात का जमीन पर असर दिखाई दे.
इन तमाम बातों को जरूरत इस बात की है कि अमली जामा भी पहनाया जाए और प्रैक्टिकली इन तमाम बातों पर अमल करें. और जब उन्होंने ये कहा कि मदरलैंड की बुनियाद पर हम तमाम हिंदुस्तानी एक हैं और हम सबको एक साथ मिल करके ملک کو تعمیر و ترقی کے راستے پہ لے جانا چاہیے, تو ضرورت اس بات کی ہے کہ یہ باتیں حکمرانوں تک بھی پہنچیں اور جو بات بھی انہوں نے مذہب اسلام کے سلسلے میں فرمائی ہے کہ اور کہ اپنے ملک میں اسلام کبھی خطرے میں نہیں رہا ہے یا خطرے میں نہیں ہے, تو ظاہر بات ہے قطعی طور پر ہم لوگ یہ نہیں مانتے کہ کہیں پر بھی اپنے ملک میں خدا نخواستہ اسلام خطرے میں ہے, کوئی بھی مذہب خطرے میں نہیں ہے. لیکن ہاں جو واقعات پیش آتے ہیں جن کا کہ انہوں نے خود تذکرہ کیا وہ ضرور افسوسناک ہیں اور ان پر بندش لگنی چاہیے.
فرنگی محلی کا کہنا تھا کہ بھارت میں کوئی بھی دھرم خطرے میں نہیں ہے, لیکن مسلمانوں کی بہت سی سمسیائیں ہیں جن پر ستا ورگ کو دھیان دینے کی ضرورت ہے.
جو لنچنگ کے واقعات ہوئے یا پولیٹیکل لیول پر جو مسلمانوں کا ریپرزینٹیشن نہ کے برابر ہے بلکہ نہیں ہے, اور پھر یہی جتنے بھی فیکٹ فگرز ہیں ہم سے بہتر آپ سبھی کو معلوم ہے کہ ملک میں چاہے پولیٹیکل لیول پر ہو چاہے سوشل یا اکنامیکل لیول پر یا گورنمنٹ جاب میں جو مسلمانوں کا ریشیو ہے, یہ تمام وہ فیکٹس اینڈ فگرز ہیں جو کہ اس بات کو پروف کرتے ہیں کہ کہیں نہ کہیں اس ملک کی سیکنڈ لارجسٹ میجورٹی کے ساتھ حق اور انصاف کے معاملات نہیں پیش آئے ہیں, اور لہٰذا ان تمام باتوں کی طرف حکمرانوں کو توجہ دینی چاہیے. اور ہم یہ توقع کرتے ہیں کہ کیونکہ اتنے اہم شخصیت کی طرف سے یہ بیان آیا ہے تو ہو سکتا ہے کہ اس کا کچھ پازیٹو امپیکٹ پڑے.
۔ फिरंगी महली का यह भी कहना है कि गैर कानूनी गतिविधियों का कोई भी समर्थन नहीं करता, मगर इस बीच जरूरी है कि जिन लोगों ने गाय के नाम पर भयानक अपराध किए हैं उनको सजा दी जाए तो इसका बहुत अच्छा असर पड़ेगा।
मतलब इस्लाम हमें इस बात की तालीम देता है कि जिस भी मुल्क में आप रहते हैं उस मुल्क के रूल्स रेगुलेशंस को आप फॉलो करें, तो मजहबी तौर पर पिक्चर बहुत क्लियर है। और जो लोग कानूनी तौर पर ये कारोबार कर रहे हैं जिसमें कि कानून ने तमाम लोगों को परमिशन दी है, ऐसा नहीं है कि सिर्फ मुसलमान उसमें हों, उसके बावजूद भी जो ये लिंचिंग के वाकयात हुए हैं, अगर आज भी पूरी ईमानदारी के साथ जो लोग इसके मुजरिम हैं उनको सजा दे दी जाए तो हम ये समझते हैं कि ये समझा जाएगा कि इस बयान का एक बड़ा इम्पैक्ट पड़ा है।
प्रतिक्रियाओं में एक बात समान रूप से देखने में आई कि आरएसएस प्रमुख के बयान को सकारात्मक और महत्वपूर्ण माना गया, लेकिन इस बात पर जोर दिया गया कि ये केवल बात ही न रहे बल्कि जमीन पर इसका असर दिखाई दे। दोस्तों, प्रोग्राम आज की बात यहीं पर समाप्त होती है। इजाजत दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
सफल महिलाएं।
दोस्तों, कार्यक्रम सफल महिलाएं की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं मोहम्मद मेहदी और स्वाति का सलाम स्वीकार कीजिए। इस कार्यक्रम में हम विभिन्न क्षेत्रों में सफलता के झंडे गाड़ने वाली ईरानी महिलाओं से आपका परिचय करवा रहे हैं।
इस्लामी गणतंत्र ईरान के शासन के 40 से अधिक वर्षों के दौरान महिलाओं को समाज में अर्ध सक्रिय के रूप में सम्मानित किया गया है और उनके उत्थान के लिए कई कानून पारित किए गए हैं। इस्लामी क्रांति के सर्वोच्च नेता महिलाओं के उत्थान के लिए उचित वातावरण उत्पन्न करने पर जोर देते हुए कहते हैं, कोई देश विभिन्न क्षेत्रों में महिला श्रम बल से वंचित नहीं रह सकता, लेकिन यह काम मानव गरिमा और आध्यात्मिकता और मूल्यों से समझौते की कीमत पर नहीं होना चाहिए। महिलाओं को अपमानित नहीं किया जाना चाहिए।
इस्लाम के दृष्टि में महिलाओं की वास्तविक तरक्की एक संतुलित और बहुआयामी गतिविधि पर निर्भर करती है। एक ओर उन्हें व्यक्तिगत विकास पर ध्यान देने की जरूरत है तो दूसरी ओर परिवार के मुख्य धुरी के रूप में ध्यान दिया जाना चाहिए। इसके अलावा सामाजिक क्षेत्रों में उनकी भरपूर उपस्थिति होनी चाहिए। इस्लामिक क्रांति के नेता के शब्दों में, अगर समाज में एक महिला ज्ञान और आध्यात्मिकता और नैतिकता को प्राप्त कर ले जो ईश्वर ने सभी मनुष्यों के लिए समान रूप से निर्धारित किए हैं तो बच्चों की परवरिश बेहतर ढंग से हो सकेगी, परिवार का माहौल अच्छा रहेगा, समाज अधिक प्रगति करेगा और जीवन की गांठें आसानी से खुल सकेंगी। लक्ष्य यह है कि महिलाएं महान इंसान बने, ये संभव है और इस्लाम में इसका अनुभव भी किया जा चुका है।
आज हम चिकित्सा के क्षेत्र में ईरानी महिलाओं की परवान चढ़ती क्षमताओं को देख रहे हैं। अब ईरानी डॉक्टर ऑर्थोपेडिक्स, बोन सर्जरी और फ्रैक्चर की मरम्मत के क्षेत्र में दिलचस्प उपलब्धियां हासिल कर चुकी हैं। डॉक्टर मरियम इस्लामी ईरान की सफल महिलाओं में से एक है। उनका जन्म ईरान के दक्षिणी शहर शिराज में हुआ था। उन्होंने पूरी रुचि से चिकित्सा में अध्ययन किया। उनका कहना है, मैं जब छोटी थी तो टीवी पर अबू अली सीना सीरियल प्रसारित होता था। उसी वक्त से मेरे मन में एक चिकित्सक की छवि बन गई थी, इसीलिए मैंने इसी मार्ग में आगे बढ़ने का फैसला किया। उन्होंने हार्वर्ड विश्वविद्यालय में अपना शोध प्रबंध पूरा किया और हार्ट वॉल्व के विषय में डिग्री ली। ईरान लौटने के बाद उन्होंने रोयान रिसर्च इंस्टीट्यूट में अपनी पहली सेल थेरेपी फेलोशिप पूरी की। डॉक्टर इस्लामी को अनुसंधान में अजीब रुचि है। उनके कई लेख जापान, रूस और मिस्र में प्रकाशित हो चुके हैं।
डॉक्टर इस्लामी सर्वश्रेष्ठ आविष्कारक के रूप में स्वर्ण पदक और संयुक्त राष्ट्र बौद्धिक संपदा द्वारा मानद डिप्लोमा और नकद पुरस्कार प्राप्त कर चुके हैं। उन्होंने वर्ष 2008 में जिनेवा में आविष्कार, नवाचार और नई प्रौद्योगिकियों की 36वीं अंतर्राष्ट्रीय प्रतियोगिता में भाग लिया था। इस प्रतियोगिता में उन्होंने एक स्वर्ण पदक, एक मानद डिप्लोमा और जूरी की प्रशंसा हासिल की थी। इसी तरह से मानद डिप्लोमा और इंटरनेशनल फेडरेशन ऑफ मोल्दोवन इन्वेंटर्स द्वारा एक पदक से भी सम्मानित हो चुकी हैं।
चार वर्षों तक इस ईरानी विशेषज्ञ चिकित्सक ने हड्डी के हजारों रोगियों पर शोध करके हड्डी की मरम्मत और विकास के क्षेत्र में महत्वपूर्ण और नए बिंदु तलाश किए हैं। उन्होंने अपने अनुभवों का नतीजा हड्डियों की मरम्मत और विकास के अचंभे नामक पुस्तक में प्रकाशित किया। इस पुस्तक की प्रतिष्ठित ऑर्थोपेडिक प्रोफेसर ने सराहना की है। इस शिराजी चिकित्सक ने एक प्रकार के एक्सटर्नल फिक्सेटर का आविष्कार किया है, जिसे टूटी हुई हड्डियों को स्थिर रखने के लिए इस्तेमाल किया जाता है। अन्य तरीकों की तुलना में इस डिवाइस की 31 विशेषताएं हैं और अब तक इस डिवाइस से कई मरीजों का इलाज किया जा चुका है।
दुनिया की शीर्ष महिला आविष्कारक के रूप में डॉक्टर इस्लामी का कहना है, कुछ वर्षों के दौरान मैंने हड्डी रोगों पर व्यापक शोध किया है और 3,000 से अधिक रोगियों के उपचार के तरीकों का अध्ययन किया है। मैंने फिर इस शोध को एक किताब के रूप में प्रकाशित किया। 2007 के अंत में मुझे विश्व आविष्कारकों की प्रतियोगिता में भाग लेने के लिए आमंत्रित किया गया और मैंने जिनेवा की यात्रा की। प्रतियोगिता में 47 देशों के 1,500 प्रतिनिधियों ने भाग लिया। रूस से सबसे अधिक 130 आविष्कारकों ने भाग लिया। 3 दिन तक काम की समीक्षा की गई। अंततः मुझे WIPO और यूनिवर्सिटी मानद डिप्लोमा और मोल्दोवन इन्वेस्टर्स एसोसिएशन के पदक के साथ स्वर्ण पदक और मानद डिप्लोमा तथा जिनेवा जूरी से सम्मान प्राप्त हुआ।
ये ईरानी आविष्कारक इस बात से खुश है कि उसने एक ईरानी मुस्लिम महिला के रूप में विज्ञान की दुनिया में अपने देश का झंडा बुलंद किया है। वे अपनी सफलताओं का श्रेय ईश्वर की कृपा और अपने परिवार को देती है और कहती है, किसी भी व्यक्ति की सफलता में कुछ कारक होते हैं जिनमें से सबसे महत्वपूर्ण परिवार है। परिवार समाज की आधारशिला और बुनियाद भी है। इस बीच सबसे महत्वपूर्ण भूमिका माँ की होती है। वास्तव में सही चयन, व्यक्ति का प्रयास और यह कि वह अपनी प्रतिभाओं को पहचाने और निराश न हो, इससे वह सफलता की चोटियों पर चढ़ सकती है। वह कहती है, मनोवैज्ञानिकों के अनुसार 7 साल की उम्र तक आत्मविश्वास पैदा होता है। सौभाग्य से हमारे परिवार में हमारे अंदर आत्मविश्वास जगाया गया ताकि इस समस्याओं का सामना कर सकें, अगर बंद दरवाजे का सामना करना पड़े तो नए रास्ते खोल सकें।
ڈاکٹر اسلامی کی نظر میں ایک سفل مہیلا وہ ہے جو مانویہ مولیوں کی حفاظت کرتی ہے. ان کا کہنا ہے، میں بچپن سے ہی دنیا کے سامنے حجاب والی سکاراتمک مہیلا کا آدرش پیش کرنا چاہتی تھی. میں چاہتی تھی کہ ویگیانک اور سٹیک روپ سے ایرانی مسلم مہیلا کی چھمتا کا پردرشن کروں، اور میں نے سبھی پرتیوگتاؤں میں پورن حجاب کے ساتھ بھاگ لیا اور یہ دکھایا کہ حجاب ہمارے دھرم اور سنسکرت میں موجود ہے اور اس سے مہیلاؤں کو کوئی سمسیا پیش نہیں آتی ہے.
اس ایرانی ودوان کا کہنا ہے، میرے آوشکاروں پر ادھیان کر کے ہم ہڈیوں کی سمسیاؤں کو وشیش روپ سے پوتر پرتیرکشا کے دوران گھائل ہونے والے سینکوں کی سمسیاؤں کا سمادھان کر سکتے ہیں. اب ہمارے یہاں یوروپی دیشوں کے مریض آتے ہیں جنہوں نے علاج کے لیے ایران کو چنا ہے. یہ ایران کی ارتھ ویوستھا اور ویگیانک استھتی کے لیے اچھا ہے.
تو شوتو، اسی کے ساتھ آج کا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے. انمت دیں، خدا حافظ.
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا، اور پرستوت ہے آج کے مکھیہ سماچاروں کا سارانش. دبئی کی جبل علی بندرگاہ پر بھیشن وسفوٹ ہوا ہے. تہران کا کہنا ہے کہ اس لیے سائٹ پرمانو ایندھن شانتی پورن لکشوں کے لیے ہے. سعودی عرب نے دعویٰ کیا ہے کہ ایران پرمانو ہتھیار بنانے کا پریاس کر رہا ہے. اور کرونا، ارتھ ویوستھا اور چین جیسے مدوں پر بڑی ناکامی، اور یو پی چناؤ کے مد نظر مودی سرکار میں اب تک کا سب سے بڑا پھیر بدل ہوا ہے. دوستوں، ہمیں آشا ہے کہ ہمارا یہ پرسارن بھی آپ کو سدا کی بھانتی پسند آیا ہوگا. کاریکرموں کے بارے میں اپنے وچاروں ایوم پرتیکریاؤں سے ہمیں اوشیہ اوگت کرائیے گا. ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir. ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi. تو اسی کے ساتھ اختر عباس اور ساتھیوں کو انمتی دیں. خدا حافظ.